यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रिया नेपाल। शुरूमा प्रमुख समाचार। सूचना प्रविधि सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक 2076 संसदको विकास तथा प्रविधि समितिबाट बहुमतले पारित। लोक सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संसदीय समितिमा सहमति। तराईका अधिकांश जिल्लामा शीतलहरका कारण जनजीवन प्रभावित। चिसोका कारण कतिपय जिल्लामा विद्यालय बन्द। राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यकारी समितिको बैठकद्वारा 7494 पुननिर्माण लाभग्राही थप गर्ने निर्णय। नेपाल भ्रमण वर्ष सन् 2020 को स्वागतमा देशभर विभिन्न कार्यक्रम हुँदै र अस्ट्रेलियाको भिक्टोरिया राज्यमा वन डढेलो अनियन्त्रित भएपछि 10,000 मानिसलाई अन्यत्र जान आग्रह। अब समाचार विस्तारमा। संसदको विकास तथा प्रविधि समितिले सूचना प्रविधि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2076 बहुमतले पारित गरेको छ। समितिको हिजो सिंहदरबारमा बसेको प्रतिनिधि सभाको समितिको बैठकले विधेयक बहुमतले पारित गरेको हो। बैठकमा विपक्षी दल नेपाली कांग्रेसको तर्फबाट समितिमा रहनुभएका सांसदहरूले विधेयकले संविधानको मर्म विपरीतको प्रावधान राखेको भन्दै फरक मत दर्ता गराउनु भएको थियो। सत्तापक्षका सांसदहरूले सूचना प्रविधिका क्षेत्रमा देखिएका विसंगति रोक्न आवश्यक रहेको जनाउँदै विधेयकको समर्थन गर्नुभयो। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले विधेयक मार्फत सामाजिक मर्यादा कायम राख्ने उद्देश्य लिएको बताउनुभयो।
मर्यादित हुन्छ, हरेकले प्रयोग गर्न पाउँछौ। हामीले खोजेको शिष्टता सहितको अभिव्यक्ति क्षमता हो। कसैको आलोचना गर्नलाई मुख खोल्ने कुरा होइन नि। आलोचना गर्न पाउने हक सुरक्षित रहन्छ, तर जथालागी गर्ने कुरा चाहिँ डेमोक्रेसी होइन, त्यो एनार्किजम हो। एनार्किजम चाहिँ स्वीकार्न सकिँदैन कहीँ पनि। त्यसो हो भने त कुनै पनि कानून चाहिँदैन, सरकारै चाहिँदैन। जब गलत कुरा केही पनि रोक्नुहुन्न भने, रोक्ने कुनै निकाय चाहिन्छ भने, उसले रोक्न त व्यक्तिगत आदेशमा त रोक्न सक्दैन।
मन्त्री बास्कोटाले विधेयकले नागरिक अधिकार कुण्ठित गर्ने भन्ने भनाईमा सत्यता नरहेको स्पष्ट गर्नुभयो। लामो समयदेखि विकास तथा प्रविधि समितिमा छलफलको क्रममा रहेको विधेयक अब प्रतिनिधि सभामा पेश हुनेछ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिमा लोक सेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सहमति भएको छ। विधेयकका सम्बन्धमा दफावार छलफलका क्रममा सदस्यहरूले दिनुभएको सुझावका आधारमा समिति सचिवालयले तयार गरेको प्रतिवेदनमाथि समितिको हिजोको बैठकमा सदस्यबीच सहमति कायम भएको हो। आयोगले बनाएको कार्यविधि अर्थ मन्त्रालयबाट एकपटक स्वीकृत गराएपछि आवश्यकता अनुसार खर्च गर्न पाउने तथा परीक्षा सञ्चालन सम्बन्धमा तत्काल गर्नुपर्ने खर्चका सम्बन्धमा अर्थ मन्त्रालयबाट अनुमति लिइरहनु नपर्ने विषयमा बैठकमा सहमति भएको छ। सरकारले आवश्यकता अनुसार प्रदेशका विभिन्न स्थानमा लोकसेवा आयोगका कार्यालय स्थापना गर्न सक्ने विषयमा पनि समितिमा सहमति भएको छ। समितिका सदस्य दिलेन्द्र प्रसाद बडुले विधेयकमाथिको छलफल टुङ्गिएको जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा लगानी बढ़ाउन आवश्यक रहेको बताउनु भएको छ। चितवनको इच्छा कामना 4 कुरिन्टारमा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिन्टारको स्वर्ण महोत्सवको उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले समाज र राष्ट्रको विकासको प्रमुख आधार शिक्षा भएकाले शिक्षामा लगानी बढ़ाउन आवश्यक रहेको बताउनुभयो। अध्यक्ष प्रचण्डले निजी विद्यालयलाई नियमन र सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले समाजवादको नयाँ वैचारिक क्रान्तिका लागि सबै कम्युनिष्ट पार्टी एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताउनु भएको छ। नेकपा पालुङटार नगर कमिटिले हिजो गोर्खामा आयोजना गरेको पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रवक्ता श्रेष्ठले नेकपा समाजवादको लक्ष्य पूरा गर्नका लागि अघि बढ़िसकेको भन्दै अब कम्युनिष्ट पार्टी छुट्टा छुट्टै बस्नुको अर्थ नरहने बताउनुभयो। वैज्ञानिक समाजवाद प्राप्तिका लागि योजनाबद्ध ढंगले पार्टी अघि बढ़िरहेको उहाँले जानकारी दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले विश्वविद्यालयलाई प्राज्ञिक उन्नयन र अनुसन्धान गर्ने थलोका रूपमा विकसित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल प्राध्यापक संघद्वारा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले विश्वविद्यालयलाई राजनैतिक महत्वाकांक्षा पूरा गर्ने थलो बनाउन नहुने बताउनुभयो। मन्त्री पोखरेलले उच्च शिक्षा विधेयक र प्राविधिक तथा व्यावसायिक शिक्षा विधेयक सैद्धान्तिक सहमतिको लागि मन्त्री परिषदमा गएको जानकारी दिनुभयो। प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बिउ विजन ऐन 2045 संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा सभापति पूर्णा कुमारी स्वेदीले विज्ञहरूसँग थप छलफल गरी विधेयक पारित गरिने जानकारी दिनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भूषालले अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नै उखुको मूल्य तोकिएको बताउनु भएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा मन्त्री भूषालले अन्तर्राष्ट्रिय बजारमा उखुको बजार भाव घटेकोले सरकारले पुरानै मूल्य कायम गरेको जानकारी दिनुभयो। मन्त्री भूषालले बन्द गरिएका चिनी उद्योग सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताउनुभयो। उखु बिक्री गरे बापत चिनी उद्योगबाट लामो समयदेखि भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान काठमाण्डु आएर धरनामा बसेका छन्। सर्लाहीका किसानलाई अन्नपूर्ण चिनी मिलले 50 करोड़ र महालक्ष्मी सुगर मिलले 21 करोड़ रकम भुक्तानी गर्न बाँकी रहेको उखु किसान संघर्ष समितिका एक सदस्यले बताएका छन्। पर्वतमा सरकारी तथा गैर सरकारी निकायहरूले कृषिको व्यावसायीकरण यान्त्रिकरण र बजारीकरणमा सहयोग गर्दै आइरहेका छन्। सरकारले वास्तविक किसानको पहिचान गरी अनुदान दिने र किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरणमा सहयोग गर्न सके कृषिमा फड्को मार्न सकिने किसानहरू बताउँछन्। यसै सन्दर्भमा हामीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन के गर्नु पर्ला भनी पर्वतमा केहीलाई सोधेका छौं।
पृथ्वीनारायण शर्मा, कुचमा नगरपालिका, वडा नम्बर 5, पर्वत। सरकारले दिने अनुदान चाहिँ जुन वास्तविक किसानहरू हुन् तिनीहरूको पहिचान गरेर तिनीहरूलाई चाहिँ लगानी गरिदियो भने व्यवसाय प्रति उनीहरूको धारणा विकास भएर जान्छ। व्यावसायिक रूपमा उत्पादन गरिएको जुन कृषि उत्पादन हो त्यसलाई चाहिँ सरकारले बिचौलियाले चाहिँ फाइदा नलिने किसिमको चाहिँ बजारीकरणको व्यवस्था राम्रो गरिदियो भने कृषिलाई चाहिँ सहयोग मिल्छ।
लक्ष्मी कुमारी शर्मा, गौडेल। मिलेको भू व्यवस्थापन छैन, सिंचाईको व्यवस्था छैन, बिउहरूमा त्यतिकै दुविधा छ, अनि किसानले उब्जाएको उपजमा हाम्रो मूल्य छैन। हामी दुःख गरेर उब्जाउँछौ तर अब जुन खरिद गर्न आउँछौ उसको मूल्यमा हामी बाध्यताले दिन परेको छ।
राम मास्तोला, सिंचाईको समस्या छ, त्यहाँ उत्पादित भइसकेपछि बजारको समस्या छ, सिंचाई पर्याप्त हुनु पर्यो र त्यहाँ उत्पादित वस्तुहरू बजारसम्म पुर्याउनको लागि बजार र बाटोको पनि राम्रो प्रबन्ध हुनु पर्यो।
म भरत श्रेष्ठ, फलेवा नगरपालिका 6, हाँडी चौर।
अहिले प्रमुख समस्या भनेको तालिमै हो। सानातिना रोगको बारेमा ब्याक्टेरियाले आक्रमण गरेको हो कि जरामा किरा लागेको हो या रोगै लागेको कि भन्ने कुरा किसानले जान्यो भने उत्पादनमा धेरै फड्को मार्छ।
लक्ष्मी कुमारी हमाल, पर्वत जिल्ला, जलजला। जुन जमिनमा हामीले खेतीपाती लगाइयो भने जुन उब्जाउ हुने चिज जति उब्जायौ भने हामी हाम्रो घरयासी आय आर्जनहरू त्यही जमिनबाट पाउन सक्छौ, परिवार पाल्न सक्छौ। सरकारले कडाई गर्यो भने यो एकदम राम्रो हुन जान्छ।
लेखनाथ उपाध्याय, कुष्मा नगरपालिका 4। जीव उत्पादनमै हामीले जोड दिनुपर्छ। अहिले पनि जति पनि आयात गरेर हामी चाहिँ उपभोगवादी संस्कृति विकास गरिरहेको, जबसम्म हामीले आफ्नै घर बारी खेतबारीमा चाहिँ उत्पादनमा सुनिश्चित बन्न सकेनौ र उपभोग गर्न सकेनौ भनेदेखि भोलि हामीलाई अरूले नदियो भने सामान पैसाले पनि हामी किनेर खान सक्दैनौ।
प्रदेश नम्बर 5 सरकारले भ्रमण वर्षको स्वागतमा गरिने कार्यक्रमहरूको तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ। प्रदेश नम्बर 5 भ्रमण वर्ष मूल तयारी समितिले डिसेम्बरको अन्तिम दिन भोलि साँझ नेपालगंजमा स्वागत समारोह गर्ने, जनवरी 1 दिन बिहान बाँके राष्ट्रिय निकुञ्जमा औपचारिक कार्यक्रम र सोही दिन दिउँसो बर्दिया राष्ट्रिय निकुञ्जको मूलद्वार ठाकुरद्वारामा वृहत सांस्कृतिक कार्यक्रम गरिने प्रदेश सरकारका पर्यटन मन्त्री लीलाराज गिरीले जानकारी दिनुभयो। घोषित कार्यक्रमहरूका लागि तयारी अन्तिममा पुर्याइएको भ्रमण वर्ष मूल समारोह समितिका सदस्य कृष्ण चौधरीले बताउनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले भ्रमण वर्ष 2020 को शुभारम्भका दिन पर्यटकको स्वागत, लोक संस्कृति झल्किने झाँकी प्रदर्शन लगायतका कार्यक्रम गर्ने भएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
सुदूरपश्चिम प्रदेश सरकारले नेपाल भ्रमण वर्ष 2020 स्वागत गर्न तथा भ्रमण वर्ष शुभारम्भका लागि भव्य तयारी गरेको छ। प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अध्यक्ष रहेको प्रदेश पर्यटन प्रवर्धन समितिले नेपाल भ्रमण वर्ष 2020 अर्थात जनवरी 1 स्वागत एवं भव्य रूपमा मनाउन विशेष कार्यदल गठन गरी काम अघि बढ़ाएको छ। मूल समारोह समितिबाट पुष 16 गते धनगढ़ीमा आयोजना गरिने विशेष समारोहका बीच भ्रमण वर्षको स्वागत गर्ने तयारी गरेको प्रदेश सरकारले भ्रमण वर्षको शुभारम्भ भव्य रूपमा गर्नका लागि भनेर ठाउँ ठाउँमा पर्यटक सूचना राखिने, पर्यटकलाई स्वागत गर्ने र संस्कृति भेषभूषा झल्कने झाँकी प्रदर्शनीको तयारी भएको जनाएको छ। प्रदेश पर्यटन विकास कार्यक्रम कारण इकाई प्रमुख तथा भ्रमण वर्ष शुभारम्भ विशेष कार्यदलका संयोजक किशोर अर्याल,
नौवटै जिल्लाको प्रतिनिधित्व हुने गरी तीनवटा स्थानबाट र्याली निकालेर त्यो झाँकी प्रदर्शन हुनेछ भने पुष 16 गते मूल समारोहको कार्यक्रम हुनेछ।
भ्रमण वर्षका लागि देवभूमि, सुन्दरभूमि नारा सहितको लोगो सार्वजनिक गरेको प्रदेश सरकारले एक निर्वाचन क्षेत्र, एक पर्यटकीय गन्तव्य, फेसबुक पेज सञ्चालन, पहिले प्रदेश अनि देश घुमौ अभियान, पर्यटन सूचना केन्द्र स्थापना, धार्मिक तथा सांस्कृतिक जस्ता पर्यटकीय गतिविधिलाई प्राथमिकता दिएको छ। प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट,
पर्यटकहरूलाई यो प्रदेशमा भित्र्याउनका लागि शक्तिपीठहरू उत्पत्ति भएका ठाउँहरूलाई प्राथमिकता देखाउँछौ।
सरकारी तवरबाट भ्रमण वर्षका लागि भएको तयारी देखेर उत्साहित देखिएका निजी क्षेत्रले भ्रमण वर्षलाई सहयोग पुग्ने गरी प्रचार प्रसार जस्ता पर्यटकीय गतिविधिलाई अघि बढाएको देखिन्छ। चिसापानी पर्यटन समन्वय समितिका अध्यक्ष जनक बहादुर शाही,
निजी क्षेत्रमा पनि प्रचार प्रसार काम अगाडि बढिरहेको छ।
करिब 20 लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको नेपाल भ्रमण वर्ष 2020 सफल पार्न सरकारी, निजी क्षेत्र र समुदायका बीच सहकार्य र समन्वय हुन जरूरी देखिन्छ। जगत साउथ, रेड नेपाल, धनगढ़ी।
काठमाडौँ महानगरपालिका 15 नेपाल भ्रमण वर्षलाई प्रवर्धन गर्ने उद्देश्यले यही पुष 16 22 गतेसम्म स्वयम्भूमा विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रमा आउने पर्यटकलाई आकर्षित गर्न मुलुकका सबै जाति समुदायका नृत्य संस्कृति भेषभूषाको प्रतिनिधित्व हुने गरी उक्त कार्यक्रम गर्न लागि हो। सेना, सशस्त्र प्रहरी, राष्ट्रिय कलाकारको सहभागितामा प्रत्येक दिन गरिने कार्यक्रममा लोकदोहोरी, खाना महोत्सव, स्थानीय सम्पदाका फोटो प्रदर्शनी, हस्तकला प्रदर्शनी, झाँकी प्रदर्शनी मुख्य आकर्षणका रूपमा रहने वडा अध्यक्ष ईश्वरमान डंगोलले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ वैकिचिन विज्ञापन।
वाओ, रियल मै छिटो डाउनलोड त झन् फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एन्टिसिको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। तराईका अधिकांश जिल्लामा विगत 2 हप्तादेखि चलेको शीतलहरका कारण जनजीवन प्रभावित भएको छ। यही पुष 1 गतेदेखि शुरू भएको शीतलहरले वृद्ध वृद्धा, बालबालिका, बिरामी, मजदूर तथा मुक्त कमैया बढ़ी प्रभावित भएका छन्। स्थानीय अस्पतालहरूमा रूगाखोकी, निमोनिया, दम, बाथ लगायतका रोगीका बिरामीहरू बढ़ेको चिकित्सकहरू बताउँछन्। यसै गरी बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी नहुँदा हवाई उडान कहिले डिले त कहिले अवरूद्ध हुने गरेको नागरिक उड्डयन कार्यालय नेपालगंजले जनाएको छ। घाम नलाग्दा आलु र गोलभेडामा डडुवा रोगको संक्रमण देखिएको कृषि प्राविधिकहरूले बताएका छन्। पश्चिमी वायुको प्रभावका कारण चिसो अत्यधिक बढ़ेपछि जनकपुरधाम उपमहानगरपालिका सहित जिल्लाका अन्य सबै पालिकाहरूमा सामुदायिक तथा संस्थागत विद्यालयहरू हिजोदेखि एक साताको लागि बन्द गरिएका छन्। बर्खे विदामा कटौती हुने गरी जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरूको पठन पाठन बन्द गरेको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत अञ्जु पाण्डेले जानकारी दिनुभयो। अत्यधिक चिसो बढ़ेकै कारण कैलालीको घोडाघोडी नगरपालिकाले पनि 3 दिन विद्यालय बिदा दिने निर्णय गरेको छ। अत्यधिक चिसो र शीतलहरकै कारण जनजीवन कष्टकर बनेपछि सिराहा नगरपालिकाका सबै विद्यालय 5 दिनका लागि बन्द गरिएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले 7494 पुननिर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ। समितिको यही पुस 11 र 13 गते बसेको बैठकले पुन जाँच तथा छूट सर्वेक्षण 2075 एवं 2076बाट संकलित लागतको विश्लेषणबाट विभिन्न जिल्लामा ती लाभग्राही थप गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ। पुनः जाँच तथा छूट सर्वेक्षणबाट लाभग्राही कायम भएकाले 2076 माघ मसान्तभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता लिइसक्नुपर्ने पनि प्राधिकरणले जनाएको छ। त्यसै गरी 2077 वैशाख मसान्तभित्र दोस्रो किस्ता र 2077 असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो। सरकारले 22 भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउने भएको छ। गृह मन्त्रालयमा हिजो बसेको 22 भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले आगामी माघ 2 गते भव्यताका साथ भूकम्प सुरक्षा दिवस मनाउने निर्णय गरेको हो। बैठकमा गृहमन्त्री रामबहादुर थापाले नागरिकको सुरक्षाको जिम्मेवारी राज्यको भएकाले आउने विपदबाट बच्ने गरी नीति कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो। गृहमन्त्री थापाले नेपाल भूकम्प जोखिमको उच्च क्षेत्र भएकाले भविष्यमा पनि आउने जोखिमलाई ध्यानमा राखेर दिवस मनाउन लक्ष्य र उद्देश्यमा स्पष्ट हुन जरूरी रहेको बताउनुभयो। गृहमन्त्री थापाले विक्रमसम्म 2072 भूकम्पले क्षति पुर्याएका भौतिक संरचनाको पुननिर्माणको कार्यलाई पूर्णता दिन सबै लाग्नुपर्ने पनि बताउनुभयो। अछाममा 298 छाउ गोठ भत्काइएको छ। छाउपडी कुप्रथा अन्त्य गर्न दबाव दिने उद्देश्यले अछामका स्थानीय जनप्रतिनिधि नागरिक र प्रहरीको सक्रियतामा छाउगोठ भत्काउन थालिएको प्रहरी प्रमुख दीपक भारतीले जानकारी दिनुभयो। महिनावारी भएका किशोरीहरू छाउगोठमा बसेकै समयमा ज्यान जान थालेपछि साफेबगर नगरपालिका, चौरपाटी गाउँपालिका तथा पञ्चदेवल विनायक नगरपालिकाका विभिन्न ठाउँमा एक हप्ताको अवधिमा 298 छाउगोठ भत्काइएको प्रहरी प्रमुख भारतीले बताउनुभयो। मकवानपुरको हेटोडा 3 बासामाडीमा दुईवटा ट्रक एक आपसमा ठोकिँदा 3 जना घाइते भएका छन्। हिजो हेटोडाबाट सिमेन्ट लिएर पोखरा जाँदै गरेको ट्रक र नारायणगढ़बाट हेटौडातर्फ आउँदै गरेको ट्रक हेटौडा 3 बासामाडीमा ठोकिँदा 3 जना घाइते भएका हुन्। प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय भेलाले श्रमजीवी पत्रकार ऐन अनुरूप वृद्धि भएको न्यूनतम पारिश्रमिक तत्काल उपलब्ध गराउनु पर्ने मागसहित 14 बुँदे काठमाडौँ घोषणा पत्र जारी गरेको छ। संगठनद्वारा हिजो जारी विज्ञप्तिमा समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्ने बुदासहित संचार तथा सूचना प्रविधि मन्त्रालयले संसदमा पेश गरेको विज्ञापन विधेयक संसदबाट पारित भएकोमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाप्रति धन्यवाद ज्ञापन गरी पारित ऐन तत्काल कार्यान्वयन गर्न माग गरिएको छ। इलामको सूर्योदय नगरपालिकाको आयोजनामा आधारभूत विद्यालय तथा माध्यमिक विद्यालय तहका विद्यार्थीहरूको विज्ञान प्रदर्शनी सम्पन्न भएको छ। विद्यार्थीहरू आफैले तयार गरेका सामग्री प्रदर्शनीमा राखिएको थियो। इलामबाट संवाददाता राजकुमार दाहालको यो रिपोर्ट।
सूर्योदय नगरपालिकाको आयोजनामा भएको विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले आफैले स्थानीय तहमा उपलब्ध सामग्रीहरूको प्रयोग गरेर हाइड्रोलिक ब्रेक, जेसीबी, आलुबाट बिजुली बाल्ने, ज्वालामुखी, हरित गृह टनेल, दूरबीन, प्राविधिक म्यान लगायत दर्जनौं सामग्रीहरू बनाएर प्रदर्शनमा राखेका थिए। नगरका 28 विद्यालयले आफ्नो स्टल नै राखेर 4 दिनसम्म विज्ञान प्रदर्शनी गरेका हुन्। यसरी प्रदर्शनीमा भाग लिन पाउँदा आफूहरूले कक्षा कोठामा सिकेका कुरा व्यवहारमा उतार्न पाएको भन्दै विद्यार्थीहरू निकै हर्षित भएका छन्। फोक माध्यमिक विद्यालयका विद्यार्थी माधव भट्टराई विज्ञान प्रदर्शनीमा किताबमा सिकेका कुरा बनाएरै प्रदर्शन गर्न पाउँदा विद्यार्थीहरूको सिकाइमा थप मदत पुग्ने देखिएको छ। मेची मावि श्री अन्तुका शिक्षक धरणी घिमरे
पढाइको कुरालाई व्यवहारमा प्रयोग गर्नलाई अत्यन्तै फलदायी
नगरपालिकाको वार्षिक शैक्षिक कार्यक्रम अनुसार गरिएको विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले निकै मेहनतका साथ आफ्ना विज्ञान कला प्रदर्शन गरेका छन्। विज्ञान शिक्षा किताबमा पढेर मात्र लिने शिक्षा नभएर अभ्यास गर्दै लिने शिक्षा भएकोले पनि यस अभ्यास सहितको प्रयोगशालाले विद्यार्थीमा निकै प्रेरणा मिलेको सरकारवालाहरूको ठहर छ। श्री कृष्ण आश्रम मावि कन्यामका प्रधान अध्यापक देव कुमार दाहाल:
अरू विद्यालयहरूले के गरिरहेछ र कति कुरा हामीले सिक्न बाँकी रहेछ भन्ने कुरा सिकेर विज्ञान सैद्धान्तिक मात्रै पढ्ने होइन रहेछ, अब प्र्याक्टिकल्ली हामी जानुपर्छ र भविष्यमा वैज्ञानिक उत्पादन गर्ने एउटा आधारशिला पनि हो।
विज्ञान भूगोलका प्रदर्शनी विद्यार्थीहरूलाई मोटिभेसनल कक्षा लगायत पनि गरिएको छ। रेडियो नेपालका लागि राजकुमार दाहाल, इलाम।
अब अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियाको भिक्टोरिया राज्यमा वन डढेलो अनियन्त्रित भएपछि 10,000 मानिसलाई अन्यत्र जान भनिएको छ। तीव्र वेगको हावा र 40 डिग्री सेल्सियस भन्दा माथि तापक्रम बढ़न थालेपछि वन डढेलो झनै भयावह हुने डरले अधिकारीहरूले त्यहाँ रहेका मानिसहरूलाई सुरक्षित स्थलमा जान आग्रह गरेका छन्। अस्ट्रेलियाका विभिन्न 100 भन्दा बढ़ी क्षेत्रमा अझै आगलागी नियन्त्रणमा आएको छैन। गत सेप्टेम्बरदेखि शुरू भएको आगलागीका कारण कम्तीमा 8 जनाको मृत्यु भइसकेको छ भने 40 लाख हेक्टर जमीन नष्ट भएको छ। यमनमा सैनिक परेड भइरहेका बेला विस्फोट हुँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ। दक्षिणी शहर डालीमा सेनाहरू परेड प्रदर्शन गरिरहेका बेला विस्फोट भएको थियो। घटनाको हालसम्म कुनै विद्रोही समूहले जिम्मेवारी लिएका छैनन्। यमनका सरकारी अधिकारीले भने हुथी समूहलाई विस्फोट गराएको आरोप लगाएको छ। अब आर्थिक समाचार।
संखुवा सभामा निर्माणाधीन अरूण तेस्रो जलविद्युत आयोजनामा मुआवजा विवादका कारण स्थानीयले अवरूद्ध गरेको सड़क र सुरुङ निर्माण कार्य शुरू भएको छ। लगानी बोर्डले तुरन्तै पीड़ितहरूको समस्या समाधान गर्ने आश्वासन दिएपछि निर्माण कार्य सञ्चालनमा आएको हो। स्थानीय प्रशासन, राजनीतिक दल, गाउँपालिका र पीड़ित बीच चाँडै विवाद समाधान गर्ने सहमति भएको छ। सहमतिपछि सड़क अवरूद्ध र सुरुङ निर्माणको काम शनिबारदेखि सञ्चालनमा आएको हो। मुआवजा नपाएपछि स्थानीयले बिहिबारदेखि आन्दोलन शुरू गरेका थिए। विरोधमा उत्रिएका स्थानीयले अरूण तेस्रो आयोजनाको दिदिङमा निर्माणाधीन पावर हाउसको सुरुङ मार्गको काम बन्द गराएका थिए। पहिले 15 मिटरको मुआवजा दिएर आयोजनाले अहिले 30 मिटर अधिग्रहण गरेको स्थानीयको भनाइ छ। अरूण तेस्रोका लागि अहिले पनि 15 मिटर मात्रै सड़क प्रयोग भइरहेको, अरूण तेस्रो आयोजना निर्माण गरिरहेको कम्पनी सतलजका प्रमुख कार्यकारी अधिकृत अरूण धिमालले बताउनुभयो। नेपाल गुणस्तर तथा नापतोल विभागले 3 सिमेन्ट उद्योगलाई गुणस्तर कायम नगरेको भन्दै स्पष्टीकरण सोधेको छ। विभागले 3 उद्योगको नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गराउँदा नेपाल गुणस्तर अनुरूप नपाएपछि 15 दिन स्पष्टीकरण सोधेको जनाएको छ। चिनिया संयुक्त लगानीको होङसी सिमेन्ट, ब्रिज सिमेन्ट र युनाइटेड सिमेन्टलाई आवश्यक मापदण्ड पूरा नगरेको भन्दै विभागले स्पष्टीकरण सोधेको हो। विभागका अनुसार होङसीमा इनिसियल सेटिङ आधा घण्टामा हुनुपर्नेमा नरहेको पाइएको, ब्रिज सिमेन्टको पीपीसी कम्प्रेसिभ स्ट्रेन्थ 21 एमपीए र आईआर 29.9% नेपाल गुणस्तर 385 अनुसार नभएको र युनाइटेड सिमेन्टमा पनि आईआर 2.6% रहेको पाइएको विभागले जनाएको छ। साताको पहिलो दिन आइतबार नेपाली धितोपत्र बजारमा शेयरको कारोबार मापक नेप्से परिसूचक झण्डै 5 अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक 4.99 बिन्दुले घटेर 1162.43 बिन्दुमा पुगेको छ। नेप्से ओह्रालो लागेसँगै कारोबार रकम समेत घटेको छ। आइतबार कुल 181 कम्पनीहरूका 15,54,890 किता शेयरहरू 42,24,53,000 मूल्यमा किनबेच भएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
शहीद स्मारक ए डिभिजन लीगको तेस्रो चरणको समाप्तिमा मना मर्स्याङदी क्लब अङ्क तालिकाको शीर्ष स्थानमा यथावत रहँदा पुछारका दुई टोलीले अङ्कको खाता खोल्न सकेका छैनन्। सदाबहार दावेदारका रूपमा हेरिएका टोली र नयाँ शक्तिका रूपमा देखा परिरहेको मच्छिन्द्र क्लबले तेस्रो चरणमा जित निकाल्दा च्यासल युथ क्लब एनआरटीसँग स्तब्ध भएको थियो। कप्तान सन्तोष साहुखलले एनआरटी विरुद्धको खेल मार्फत लीगमा आफ्नो व्यक्तिगत 100 गोल गर्न सक्लान् वा नसक्लान् भन्ने कौतूहलका साथ हेरिएको खेलमा च्यासल उल्टै पराजित भएको थियो। त्यसबाहेक तेस्रो चरणमा आइपुग्दा लीगको पूर्व विजेता नेपाल पुलिस क्लबले पहिलो जित हासिल गर्यो। साबिक विजेता मनाङ र थ्री स्टार क्लबले साँगुरो अन्तरले जितलाई निरन्तरता दिए। मनाङले ब्रिगेड बोइज क्लबलाई र थ्री स्टारले नेपाल एफएफ क्लबलाई समान 1-0 हराए। अर्को दावेदारका रूपमा हेरेको त्रिभुवन आर्मी पनि विजय लयमा फर्कियो। आर्मीले यति हिमालयन शेर्पाको चुनौतीलाई 2-0 पाखा लगायो। तेस्रो चरणको सबैभन्दा फराकिलो जितका रूपमा मचिन्द्रले फ्रेन्च क्लबलाई 3-0 हरायो। कमजोर शुरूआत गर्ने टोली मध्ये सरस्वतीले पुलिससँगको खेल 2-0 गुमायो। अपराजित यात्रालाई जाउला खेलले कायम राख्यो। सङ्कटा र जाउला खेलले 1-1 बराबरी खेलेका थिए। तेस्रो चरणमा बराबरीमा रोकिएको त्यो एउटै खेल थियो। सङ्कटाले अग्रता जोगाउन नसक्दा जाउला खेलले भने तेस्रो खेलमा आइपुग्दा अपराजित यात्रा कायम राख्यो र खातामा 5 अङ्क पुर्यायो। मनाङ शीर्ष स्थानमा रहँदा 7 अङ्कसहित 3-स्टार दोस्रो स्थानमा छ। तेस्रो स्थानको मसिन्द्र र चौथो स्थानको आर्मी समान 6 अङ्क छ। 5 औं स्थानको झाउला खेलको 5 अङ्क छ। 6 औं स्थानको एनआरटी, 7 औंको पुलिस, 8 औंको च्यासल र 9 औंको सङ्कटाको समान 4 अङ्क छ। बीबीसीको 3, शेर्पाको 2 र एफएफको 1 अङ्क छ। पुछारका 2 टोली टेन्स र सरस्वती अङ्क विहीन छन्। तेस्रो चरणको खेल अघि एन्फाले दर्शकका लागि भनेर घोषणा गरेको विशेष प्याकेजको प्रभाव खासै परेको देखिएन। तेस्रो चरणमा सबैभन्दा बढी झण्डै 900 दर्शकले दशरथ रङ्गशालामा शनिबार 3-स्टार र एफएफको खेल हेरेका थिए। रेलिगेसन सहितको लिग आयोजना हुँदा पनि लिगले दर्शक तान्न नसकेपछि एन्फाले विभिन्न अफर दिएर दर्शक तान्ने प्रयास गरेको थियो। पछिल्लो 7 खेललाई आधार मान्दा त्यो प्रभावकारी हुन सकेन। सोमबारदेखि शुरू हुने 4 चरणका सबै 7 खेल 7 बाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका पश्चिमी पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकाको रेकर्ड गरिएको अधिकतम तापक्रम 18.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 1.8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 16-18 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय आज बिहान 6:54 भयो भने सूर्यास्त भरे साँझ 5:19 हुनेछ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सूचना प्रविधि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2076 संसदको विकास तथा प्रविधि समितिबाट बहुमतले पारित। लोकसेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संसदीय समितिमा सहमति। तराईका अधिकांश जिल्लामा शीतलहरका कारण जनजीवन प्रभावित। चिसोका कारण कतिपय जिल्लामा विद्यालय बन्द। राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यकारी समितिको बैठकद्वारा 7,494 पुननिर्माण लाभग्राही थप गर्ने निर्णय। नेपाल भ्रमण वर्ष सन् 2020 को स्वागतमा देशभर विभिन्न कार्यक्रम हुँदै र अस्ट्रेलियाको भिक्टोरिया राज्यमा वन डढेलो अनियन्त्रित भएपछि 10,000 मानिसलाई अन्यन्त्र जान आग्रह। बिहान 7 बजेको समाचार यही पूरा हुन्छ। हौस् त नमस्ते।